नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। हामी हरेक दिन बिहान यसै समयमा समसामयिक विषयमा कुराकानी गर्ने गर्दछौ। आजको कुराकानीमा नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरीको गैराती निधन भएको छ। उहाँको निधनप्रति नेपाली कांग्रेस सहित विभिन्न राजनैतिक दल तथा नेतागणहरूले दुःख व्यक्त गर्नुभएको छ, हार्दिक श्रद्धांजलि व्यक्त गर्नुभएको छ। प्रदीप गिरीको निधन भएपछि उहाँको नेपाली राजनीतिमा योगदानका बारेमा चर्चा अहिले चलिरहेको छ। उहाँले मूल रूपमा नेपाली राजनीतिमा 2017 सालदेखि प्रवेश गर्नुभई हिजोसम्म उहाँको योगदान निकै अविस्मरणीय रहेको, नेपाली समाजवादी आन्दोलनमा उहाँ एउटा उच्च कदको व्यक्ति भएको विभिन्न राजनैतिक नेताहरूले बताउनु भएको छ। प्रदीप गिरीलाई नजिकबाट चिन्नुहुने नेताहरूमध्ये नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यतिखेर हामीसँग अन्तर्सम्वादमा कुराकानीका लागि प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। पौडेलज्यू, हजुर हजुर, स्वागत छ यहाँलाई। अब नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक प्रदीप गिरीको गैराती निधन भएको छ। उहाँसँग यहाँले निकै लामो समय संगत पनि गर्नुभयो। यहाँहरू नेपाली कांग्रेसको तरूण संगठनमा पनि सँगसँगै काम गर्नुभएको थियो। उहाँलाई कसरी सम्झनुहुन्छ यहाँले?
प्रदीप गिरी नेपाली राजनीतिमा अत्यन्त ठूलो एउटा चिन्तकको रूपमा उहाँलाई चाहिँ सबैले चिन्छन् र उहाँ त्यो चिन्तक होइन, उहाँ सत्ता राजनीतिबाट आफूलाई बिल्कुलै अलग राखेर निष्क्रिय राजनीति गर्ने, वैचारिक विशुद्ध रूपले निराशक्त भएर वैचारिक राजनीति उहाँले गर्नुभयो। केवल समाजलाई राम्रो बाटोमा हिँडाउन, समाजलाई सही दिशाको दिशातिर मोड्नको लागि उहाँको जीवनमा अथक प्रयास गरेर उहाँले आफ्नो जीवन कालभरि अब चाहिँ नेपाली जनतालाई, नेपाल राष्ट्रलाई उहाँले वैचारिक आलोक प्रदान गरिराख्नुभयो।
अब यहाँहरूको ती प्रारम्भिक दिनका बारेमा पनि अलिकति सम्झनुहोस् न। यहाँहरू प्रजातान्त्रिक युवक दल गठन गर्दै हुनुहुन्थ्यो भारतको बनारसमा, त्यतिखेर यहाँहरू त्यस अघि पनि यहाँ हजुर हजुर
प्रदीप गिरीजी र हामीहरूले भएर अब के अरे चाहिँ धेरै कामहरू हामी सबै गरेका छौँ। पहिलो कुरा त मैले 2024 सालमा पोखरामा साहित्य सम्मेलनको आयोजना गर्दा, गण्डकी साहित्य सम्मेलनको, त्यसमा प्रदीप गिरीजी बनारसबाट पुग्नुभयो र त्यहाँ देशका प्रधान्य चाहिँ एकाडेमिक चाहिँ त्यस्तै साहित्यकारहरू, बालकृष्ण समूह, माधव घिमिरे, धर्मलाल थापा लगायतका सबै, अनि भूपी शेरचन सबै त्यहाँ उपस्थित हुनुहुन्थ्यो साहित्यकारहरू। अब त्यो चाहिँ उसमा भेलामा अब प्रदीपजीलाई बोल्न मैले चाहिँ राष्ट्र त्यहाँ अञ्चलाधीश एसपीहरू, त्यहाँका चाहिँ प्रशासन पुलिसका हाकिमहरू सबै त्यहाँ उपस्थित थिए पृथ्वीनारायण क्याम्पसमा। त मैले प्रदीपजीलाई बोल्न बोलाउने बित्तिकै सबैका आँखा एकदम चाहिँ भए, सबैले चाहिँ कान ठाडा भए, सबैको आँखा एकदम चाहिँ ठुल्ठुला भएर हेर्न थाले। अब यो कसलाई बोलाउन लगायो भनेर चाहिँ भने, मैले तिमीहरूलाई इसारा गरेर पोखर सुक्दै जाऊ भन्ने खालको कुरा मैले चाहिँ गरेँ, मैले कमान्ड गरेँ, मैले चाहिँ उनलाई बोल्न दिइहालेँ। एउटा चाहिँ को राष्ट्रिय तत्त्वलाई बोल्न दिन लायो भनेर त्यहाँ चाहिँ धेरै सन्नाको धेरै जमजमाहट तिनीहरूको सत्ताधारीहरूको चलिरहेको थियो। त्यसपछि प्रतिनिधि बोल्न उठ्नुभयो र उहाँले जब बोल्दै जानुभयो नेपाली साहित्यमा, नेपालको इतिहासलाई, साहित्यिक इतिहासलाई जसरी चाहिँ उहाँले प्रस्तुत गर्नुभयो, सम्पूर्ण त्यहाँ उपस्थितहरू सारा मन्त्र मुग्ध भएर त्यहाँ सुन्न थाले। त्यहाँ एकाडेमीका प्राज्ञहरूदेखि लिएर त्यहाँका प्रशासक सिडिओ, एसपी, अञ्चलाधीश सबैजना त्यहाँ स्तब्ध भए, मन्त्रमुग्ध भएर उहाँको भाषण सुने, अनि त्यस किसिमले उहाँले त्यहाँ छाप छोड्नु भएको थियो। साहित्यको क्षेत्रमा उहाँको दखल अत्यन्त ठुलो थियो। त्यसपछि लगत्तै चाहिँ बनारसमा युवकहरू सारा बनारसभरि छरिएर रहेका प्रजातान्त्रिक युवाहरूको चाहिँ सङ्गठन यसलाई एउटै बनाएर चाहिँ अब त्यहाँ युवा शक्तिलाई चाहिँ क्रान्तिको लागि तयार गर्ने भनेर अनि हामीले सम्मेलनको आयोजना गऱ्यौँ, प्रतिनिधि त्यसमा प्रमुख हुनुहुन्थ्यो र अनि त्यसपछि त्यहाँबाट हामीले प्रजातान्त्रिक समाजवादी युवक दल गठन गऱ्यौँ। अब त्यसबाट हामीले शैलजा आचार्यहरूलाई सभापति र म महामन्त्री भएर प्रजातान्त्रिक समाजवादी युवक दल गठन भयो र प्रदीप गिरी जी पछि उहाँलाई पनि कार्य समितिमा ल्याएर त्यसको चाहिँ उपाध्यक्ष मनोनित हुनुभयो उहाँ। हामी दुईजना शैलजा र म प्रत्यक्ष निर्वाचनबाट हलबाटै हाउसबाटै चुनिएका थियौँ र उहाँलाई पनि फेरि प्रजातान्त्रिक समाजवादी युवक दलको सदस्यता निमन्त्रित गरेर उपसभापति उहाँलाई बनाइएको थियो। अनि हामीले त्यो संस्थाको माध्यमबाट तन्मेरी नेपाल निकालेर, तन्मेरी नेपाल भन्ने पत्रिका निकालेर हामीले चाहिँ देशलाई चाहिँ एउटा सन्देश, क्रान्तिको सन्देश, समाजवादको सन्देश, युवाहरूलाई चाहिँ एउटा चाहिँ नयाँ प्रेरणा चेतना जागृत गर्ने सन्देश हामीले चाहिँ दिएका थियौँ। यसमा प्रदीप गिरीजीको ठुलो सहयोग र सक्रियता थियो।
अघि यहाँले जसरी भन्नुभयो कि उहाँ सत्ता राजनीति भन्दा टाढा रहेर समाजवादको विकासमा, समाजवादका बारेमा धारणा दिने, चिन्तन गर्नेदेखि लिएर नेताका रूपमा नेतृत्व गर्नेसम्मको उहाँले काम गर्नुभयो जीवनमा भनेर, अब अहिले पछिल्लो समयमा राजनीतिलाई कहीँ न कहीँ सत्तासँग निकट भनेर दाँच्ने गरिएको छ, यो सत्ताकै लागि हो, किन हामी जोगी हुन त राजनीति गर्ने होइन भन्ने खालको अहिले नयाँ धारणाहरू विकास भएको छ, जबकि कुनै बेला यहाँहरूले राजनीति प्रारम्भ गर्दाखेरि त दिनका लागि मात्रै राजनीति हो भन्ने खालको अवस्था थियो। अब आज आएर प्रदीप गिरीको योगदानलाई आजको समयमा चाहिँ स्मरण गर्दा कसरी स्मरण गर्ने, उहाँबाट के प्रेरणा लिने?
प्रदीप गिरी एउटा मुक्त चेता स्वतन्त्र, पूर्ण रूपले स्वतन्त्र मान्छे। उहाँले चाहिँ मन्त्री हुने कुरा मलाई नपरोस् कहिले पनि, मन्त्री हुने बित्तिकै म विभिन्न किसिमका बन्धनहरूमा पर्छु र विभिन्न किसिमका विकृतिहरू फाल्छु। त्यसो भएको हुनाले मलाई मन्त्री होइन,
हजुर
मलाई मन्त्री होइन, म चाहिँ सत्ता राजनीतिमा बस्न चाहन्न, होइन जान चाहन्न, म चाहिँ विचारको राजनीति गर्छु, म समाजलाई आफ्नो दृष्टिकोणहरू, आफ्ना विचारहरू, आफूले लागेका कुराहरू मात्रै म समाजमा चाहिँ गर्ने गर्छु। त्यसो भएको हुनाले अब यो चाहिँ राजनीति पार्टीको म कहिले पनि पटक पटक उहाँ संसदमा अब चाहिँ उहाँलाई पार्टीले लगि नै रह्यो संसदमा। उहाँले उहाँको उपस्थिति जब उहाँ बोल्न उठ्नुहुन्थ्यो सबै कम्युनिस्टहरू त्यहाँ पञ्चायतका अथवा पुराना को थिए त्यहाँ सबै मान्छे स्तब्ध हुन्थे, गहिरो काङ्ग्रेसीहरू अझ बढी प्रतिनिधिको आज भाषण अरे भनेपछि सबै स्तब्ध हुन्थे र चाहिँ सबैले चाहिँ एउटा यो विशेष कुरा उहाँले बोल्नुहुन्छ आज, उहाँको बोलाइमा नवमौलिकता हुन्छ, उहाँको मौलिक नवीनता हुन्छ, विचित्रता हुन्छ र एउटा चाहिँ विशेष चाहिँ सन्देश हुन्छ भनेर मानिसहरू उहाँको भाषण उहाँले संसदमा बोल्ने दिनमा सबै मान्छे उत्सुकतापूर्वक प्रतीक्षा गरेका हुन्थे। तर उहाँलाई मन्त्री बनाउने कुरामा कहिल्यै पनि उहाँले चाहिँ मन्त्री पद जाने चाखमा राख्नु भएन, उहाँले चाहिँ अस्वीकारै गर्नुभयो मन्त्री बन्नुहोस् भन्दाखेरि म पनि भन्न चाहनु भएन। सत्तामा उहाँले सत्ता राजनीतिबाट उहाँले जहिले पनि आफूलाई टाढा राख्नुभयो र त्यति मात्रै होइन, उहाँले चाहिँ त्यहाँ संसदमा बोल्दा अथवा आफ्नो विचार व्यक्त गर्दा चाहे काङ्ग्रेस होस् चाहे कम्युनिस्ट होस् अझ कम्युनिस्टहरू त उहाँसँग नतमस्तक बनाइदिनुहुन्थ्यो। उहाँले कम्युनिजमको थ्योरी, मार्क्सवाद, लेनिनवाद, एन्गेल्स सबै कुरा उहाँलाई यति धेरै चाहिँ गहिराईमा अध्ययन थियो, होइन उहाँले त्यसमा कहाँको अन्तर्विरोध छ, कहाँ कमजोरी छ, कहाँ चाहिँ त्यो पारस्पर विरोध र कहाँ चाहिँ के अरे त्यो चाहिँ अनुपयुक्त सूत्रहरू छन् र कसरी कम्युनिस्टहरू अन्धानुकरण गरिरहेका छन् भनेर उहाँले सबलाई उहाँले पारिदिनुहुन्थ्यो। तपाईँहरू कस्तो अन्धानुकरणमा हुनुहुन्छ भनेर सबैलाई उपदेश दिने कुरा प्रतिनिधिबाट हुन्थ्यो। त्यस कारण चाहिँ ठुलो योगदान नेपालको राजनीतिमा, नेपालको चाहिँ वैचारिक क्षेत्रमा प्रतिनिधिको त अतुलनीय छाप रहेको छ।
अब अन्त्यमा समाजवाद अहिले अब हामी कहाँ चर्चामा पनि छ र हाम्रो संविधानले पनि समाजवाद उन्मुख चाहिँ संविधान भनेर हामीले भनिरहेका छौं। आज राजनीतिक दलहरूका नामहरू पनि अधिकांश दलहरूका नाम समाजवादसँग जोडिएको छ। अब समाजवादको यात्रा आगामी दिनमा समाजवादको भविष्य उहाँको योगदानको कुरा हामी गरिरहँदा कस्तो देख्नुहुन्छ? यहाँहरू एउटै अभियानमा हुनुहुन्थ्यो समाजवादी आन्दोलनमा।
अब हेर्नुहोस् कुरा के भने, नेपालको लागि प्रजातान्त्रिक समाजवाद नै उपयुक्त व्यवस्था हो भन्ने कुरामा प्रतिनिधि र हामीहरू निष्कर्षमा पुगेका हौ। हामीले न साम्यवाद न पुँजीवाद, यो दुइटै व्यवस्थाले दुनियाँको हित गर्दैन। पुँजीवादी विशेष फेयर थ्योरीको पुँजीवाद पनि दुनियाँका लागि उपयुक्त छैन। जनतालाई स्वतन्त्रताको, जनतालाई न्यायको, समानताको सन्देश त्यसले ऊ दिन सक्दैन। र त्यस्तै गरेर चाहिँ नि यो चाहिँ नि साम्यवाद, यो कठोर शासन, यो पनि मानिसको स्वतन्त्रता र मानिसको चेतनालाई दबाएर राख्ने एउटा त्यस्तो जबरजस्तीको व्यवस्था, अप्राकृतिक व्यवस्था। साम्यवादलाई पनि हामी अप्राकृतिक हो भन्छौँ हामी, होइन? यसमाको हुनाले प्रतिनिधिको र मेरो प्रजातान्त्रिक समाजवादको बारेमा हाम्रो चाहिँ अटल विश्वास छ, विश्वास प्रतिनिधिमा थियो। र वास्तवमा नेपाली राजनीतिलाई यही माध्यम मार्गबाट चलाउन सक्यो भने नेपालको राजनीति, नेपालको विकास, नेपाली जनतालाई न्याय, समानता, सहभागिता, समावेशिता, सबै कुरा यही प्रजातान्त्रिक समाजवादले मात्रै पूर्ण रूपमा दिन सक्छ। र यसै नै जनतालाई समानता र स्वतन्त्रता र न्याय दिन सक्छ भन्ने हामीले त्यो एउटा सिद्धान्तलाई अगाडि लगाएको छौँ। प्रतिनिधि र म चाहिँ नि वास्तवमा काङ्ग्रेसभित्र विशेष रूपमा भूमि सुधारको प्रश्न आउँदा पनि उहाँको र मेरो एउटा विचार हुन्थ्यो। मैले आफ्नो पार्टीले अलिकति दक्षिणपन्थी बाटो दिन खोज्दा मैले आफ्नो असहमति जनाउँथे, त्यसमा प्रतिनिधिले पनि मलाई नोट अफ डिसेन्ट लेख्नलाई सहयोग गर्नुहुन्थ्यो, मेरो सहयोगी भन्नुहुन्थ्यो। कहिले कहीँ पार्टीको एकपल्ट त्यस्तो पनि परेको छ। त्यसो भएको हुनाले अब यो हामी असहमत, पुँजीवादी प्रवृत्ति सँग पनि असहमत, हामी समाजवादी के अरे जाने विचार राख्ने मान्छेहरू अतिवादी कम्युनिस्ट समाजवादसँग पनि हामी असहमत नै हो।
वरिष्ठ नेता पौडेलज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल। गैराती समाजवादी चिन्तक एवं नेता प्रदीप गिरीको निधन भएको छ। विक्रम सम्वत 2004 सालमा सिराहाको बस्तीपुरमा उहाँको जन्म भएको हो। समाजवादी चिन्तक नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक मानिनुहुन्थ्यो। नेता गिरी 2021 सालको राजनैतिक परिवर्तनपछि राजनीतिमा सक्रिय हुनुभएको हो। 2024 सालपछि उहाँ नेपाली काँग्रेसको प्रजातान्त्रिक युवक दलमा सम्मिलित हुनुभयो। त्यसैगरी उहाँ 2024 बनारसमै नेपाल छात्र संघमा पनि उहाँ निर्वाचित हुनुभएको थियो। 2051 सालको संसदीय निर्वाचनमा सिराहा 5 उहाँ निर्वाचित हुनुभयो। 64 र 70 निर्वाचनमा उहाँ समानुपातिक तर्फ नेपाली काँग्रेसका सांसद हुनुहुन्थ्यो। त्यसै गरी प्रतिनिधि सभा सदस्य निर्वाचन 2074 उहाँ सिरा 1 निर्वाचित हुनुभएको हो। नेपाली काँग्रेसले उहाँको निधनबाट आफू स्तब्ध र मर्माहत भएको प्रतिक्रिया दिएको छ। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरूले गहिरो समवेदना प्रकट गर्नुभएको छ। उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान 9 देखि 11 बजेसम्म मेडी सिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा राखिने र 11:30 देखि 2 बजेसम्म नेपाली काँग्रेसको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुर सानेपामा राखिनेछ। र त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने नेपाली काँग्रेसले जनाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलसँग हामी उहाँको सम्झनाका विषयमा कुराकानी गर्दैथ्यौं। अब अन्तर्सम्वादमा अर्को प्रसंगमा लागौं। नेपाली काँग्रेसले निर्वाचन लक्षित अभियान अघि बढ़ाउँदैछ। त्यसबारे हिजो काँग्रेसले पत्रकार सम्मेलन गरेर निर्वाचन अभियानका बारेमा जानकारी दिएको छ। मतदातालाई लोकतान्त्रिक अधिकार, खास गरी मतदानको अधिकारका लागि अपील गर्ने, त्यसै गरी घर आँगनमा पुग्ने लगायतका लक्ष्य काँग्रेसले राखेको छ। र भाद्र 10 बीपी जन्म जयन्ती, भाद्र 24 पहिलो चरण, त्यसै गरी समानुपातिको उम्मेद्वार दर्तापछि दोस्रो चरण र प्रत्यक्षतर्फ उम्मेद्वारी दर्तापछि तेस्रो चरण भनेर उसले भनेको छ। यिनै विषयमा कुराकानीका लागि हामीसँग नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। हजुर सहमहामन्त्रीज्यू,
हजुर
स्वागत छ यहाँलाई।
धन्यवाद।
यहाँसँग हामीले अलि लामै संवाद गर्ने भनेर समय लिएका छौं थियौं, यद्यपि नेता प्रदीप गिरीको निधनपछि वरिष्ठ नेता रामचन्द्र पौडेलसँग हामीले केही समय लियौं, बाँकी समय यहाँसँग हामी कुराकानी गर्नेछौ। सबैभन्दा पहिला यहाँले पनि प्रदीप गिरीलाई सम्झन चाहनुहुन्छ कि?
अवश्य पनि। अब हिजो नै यहाँले रेडियो नेपालमा यो नेपाली काँग्रेसको राष्ट्रिय अभियानका बारेमा केही कुरा राख्नु पर्यो भन्नुभएको थियो। अत्यन्तै दुःखद घटना र नेपाली काङ्ग्रेसलाई अपूरणीय क्षति भएको अवस्था छ। म सर्वप्रथम नेपाली काङ्ग्रेसका श्रद्धेय नेता, वर्तमान केन्द्रीय सदस्य, प्रतिनिधि सभाका सदस्य, समाजवादी चिन्तक, आदरणीय नेता प्रदीप गिरी दाईप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। र सिङ्गो देश र विदेशमा समेत प्रदीप गिरीको चाहिँ जुन देहान्तबाट सिङ्गो मुलुक र अन्य देशमा पनि यसले चाहिँ ठुलो असर पारेको छ, धेरै भाव विहोल भएको अवस्था छ। त्यसैले यो अत्यन्तै दुःखद घटना भएको छ र यो अवस्थामा मैले तपाईँ रेडियो नेपाल मार्फत उहाँलाई समवेदना श्रद्धाञ्जली र हामी सारा नेपालीलाई समवेदना दिन मौका पाएको छु। म पुनः उहाँलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।
अब लागौ विषयवस्तुतर्फ। यहाँहरूले निर्वाचन लक्षित अभियान सञ्चालन गर्ने भन्नुभएको छ र विभिन्न चारवटा उद्देश्य राख्नु भएको छ, समयावधि पनि सार्वजनिक गर्नुभएको छ। खास गरी निर्वाचन लक्षित यो अभियानको उद्देश्यहरू चाहिँ के हुन्?
अब हामीले यो अभियानको सन्दर्भमा हिजो मात्रै पत्रकार सम्मेलन गरेर केन्द्रीय कार्यालयमा हामीले यो हाम्रो अभियानको प्रारूप हामीले सार्वजनिक गरेका छौँ र सञ्चार माध्यममा पनि सबै कुराहरू बाहिर आइसकेका नै छन्। यहाँले अघि प्रारम्भमा पनि यो अभियानका चारवटा उद्देश्यका बारेमा पनि संक्षिप्त रूपमा यहाँले बताइसक्नु भएको छ। मुख्य कुरा त हामीले के हो भने आगामी मङ्सिर 4 गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। हाम्रो मुख्य लक्ष्य भनेको चाहिँ प्रतिनिधि सभा र प्रदेश सभामा नेपाली काङ्ग्रेस पार्टी र नेपाली काङ्ग्रेस पार्टीले समर्थन गरेको व्यक्तिलाई हामीले अत्यधिक मतले जिताउने हाम्रो मुख्य लक्ष्य हो। त्यही लक्ष्यलाई आधार मानेर हामीले अभियानको चार उद्देश्य भनेर चारवटा कुरालाई हामीले विशेष गरी फोकस गरेका छौँ। यो कुरा यहाँले अघि पनि बताउनु भएको छ, यसलाई धेरै व्याख्या गरिरहनु पर्छ।
जस्तो हजुर सहमहामन्त्रीज्यू, जस्तो अब अहिले चर्चा के चलिरहेको छ भने यस अघि निर्वाचन जुन 74 भएको थियो नेपाली जनताले एउटा शक्तिलाई झण्डै 2/3 समर्थन दिए, तर त्यो शक्तिले अपेक्षित आफूले घोषणा पत्रमा भनेका कुराहरू कार्यान्वयन गर्न सकेन, बीचमै तुषारापात भयो। अब अहिले काँग्रेसले त्यो कुरा गरिरहेको छ कि होइन हामी गर्छौं भनेर, तर तपाईँलाई किन जिताउने काँग्रेसलाई र तपाईँले भनेको काँग्रेसको समर्थकलाई अथवा काँग्रेस निकट गठबन्धन भन्न खोज्नुभयो होला, यहाँले गठबन्धनलाई किन जिताउने त?
अब हामीले यो विगतको 5 वर्ष भनौँ, अब नेकपाको नेतृत्वमा जुन खालको एउटा गठबन्धन अथवा पार्टी एकता भएर नेकपाको नेतृत्वमा सरकार बन्यो, सरकार बनेको 3 वर्षभित्र हामीले लामो समयदेखि ठुलो त्याग तपस्या र बलिदानबाट निर्माण गरेको संविधानलाई धुजा धुजा पार्ने काम चाहिँ नेकपाको नेतृत्वबाट भयो। त्यति मात्रै होइन, यसले सिङ्गो देशलाई मात्रै असर गरेन कि उहाँहरूको पार्टीभित्र पनि एउटा ठुलो विखण्डन आउन थाल्यो। यहाँ त्यसैले यसको एउटा प्रमुख ज्वलन्त उदाहरण हो। त्यसैले के बुझ्नु पर्यो भने यो लामो समयदेखिको त्याग तपस्या र बलिदानबाट प्राप्त जुन लोकतान्त्रिक अधिकार थियो, लोकतान्त्रिक संविधान थियो, र यो संविधान र लोकतन्त्रलाई बचाउनका लागि जुन राजनीतिक दलहरूले एकताबद्ध भएर जुन नयाँ सिराबाट जुन राजनीतिक यात्रा प्रारम्भ गरेका छन्, त्यो राजनीतिक यात्राले नै यो मुलुकको समृद्धि हासिल गर्ने हो। त्यो राजनीतिक यात्राले मात्रै यो मुलुकलाई अगाडि बढाउन सक्ने एउटा वातावरण सिर्जना गर्ने हो। त्यस कारणले गर्दा के हो त भने नेपाली कङ्ग्रेस पार्टीमा विभिन्न किसिमको बहस र छलफलबाट हामी एउटा निष्कर्षमा के पुगेका छौँ भने यो केही समयका लागि चाहिँ लोकतान्त्रिक शक्तिहरू एक ढिक्का भएर मुलुकलाई अगाडि बढाउने हो भने मात्रै नेपाली जनताले खोजेको चाहिँ सुशासन, समृद्धि र गतिशील नेपाल बनाउन सकिन्छ भन्ने एउटा परिकल्पना गरेको कारणले गर्दा हामी त्यो अधिकारलाई स्थापित गर्नका लागि हामी सँगै अगाडि बढ्न खोजेका हौँ र आगामी निर्वाचनबाट नेपाली कङ्ग्रेस लगायतका दलहरूले जुन खालको गठबन्धन अगाडि बढ्दैछन् यो गठबन्धनलाई जितायौँ भने हामीले चाहिँ यो मुलुकलाई चाहिँ अगाडि बढाउन सक्छौँ भन्ने एउटा दृष्टिकोण हो। त्यसकारणले हामीलाई मत दिनुपर्छ भन्ने हाम्रो चाहिँ जिकिर हो।
जस्तै एमाले बाहेक अरू जुन शक्तिहरू अहिले तपाईँसँग छन् त्यो शक्ति यसअघि एमालेसँग थियो गठबन्धनका नाममा या पछि एउटा शक्तिले पार्टी एकतै गर्यो अघि भन्नुभयो यहाँले नेकपाका नाममा र अरू शक्तिहरू पनि एमालेसँगै थिए अब अहिले तपाईँहरूसँग छन् फरक के हुन्छ त अब आगामी निर्वाचनमा तपाईँहरूले मत माग्दै गर्दा कि यो कुराहरू फरक हुन्छ त भन्नुहुन्छ होला
यहाँले भन्नुभयो वास्तवमा नेकपा भन्ने एउटा जुन एउटा ठुलो राजनीतिक शक्ति उहाँहरूले बनाएर निर्वाचनमा अघिल्लो निर्वाचनमा जानुभएको थियो उहाँहरूले जुन एउटै दल बनाएर अगाडि बढ्दा समेत त्यो दलले आफूले बाचा गरेको कामहरू गर्न नसकेको कुरा मैले अघि पनि मैले व्याख्या गरेँ त्यसरी गर्दा के हो त भने अहिले त हामी फरक फरक विचार र सिद्धान्त बोकेका राजनीतिक दलहरू एउटा सामूहिक चाहिँ एजेन्डा बनाएर लोकतान्त्रिक संविधानको रक्षा गर्ने मुलुकको समृद्धिको दिशातर्फ मुलुकलाई अगाडि लैजाने र नेपालका लोकतान्त्रिक शक्तिहरूलाई चाहिँ एक ढिक्क बनाएर अगाडि बढाएर मुलुकलाई अगाडि बढाउने जुन उद्देश्यका साथ हामी अलग अलग राजनीतिक दल हो हामी एउटै दल होइन अलग अलग दल हुँदा हुँदै पनि हामीले चाहिँ एक ठाउँमा बसेर अगाडि बढ्न सक्ने एउटा नयाँ राजनीतिक संस्कारको त्यो विकास गर्न खोजेका छौँ त्यसकारणले गर्दा पनि यसप्रति चाहिँ जनताको आकर्षण बढेको छ हेर्नुहोस् र यसरी मुलुकलाई संयुक्त रूपमा अगाडि बढाउन सक्ने एउटा चाहिँ दृष्टिकोण को जुन विकास भएको छ त्यो दृष्टिकोणलाई चाहिँ नेपाली जनताले साथ दिन्छन् भन्ने कुरामा हामी आशावादी छौँ र त्यही ढङ्गले चाहिँ हामीले चाहिँ यो अभियानलाई अगाडि बढाउन खोजेको हो
अन्त्यमा यहाँहरूको यी अभियानहरूमा केन्द्रीय नेताहरू पनि सहभागी हुनुहुनेछ जिल्ला तहसम्म केन्द्रीय प्रतिनिधि पर्यवेक्षक त्यसरी जानुहुनेछ के हुनेछ
हामीले हिजो नै हामीले एउटा सार्वजनिक गरेर हामीले एउटा कार्यक्रम पनि आज बिहान 9 बजे केन्द्रीय कार्यालयमा केन्द्रीय प्रतिनिधिहरू 77 जिल्लामा हामी केन्द्रीय प्रतिनिधि खटाइसकेका छौँ केन्द्रीय प्रतिनिधि भनेको नेपाली काङ्ग्रेसका आदरणीय केन्द्रीय सदस्यज्यूहरू 77 जिल्लामा खटिसक्नु भएको अवस्था हो र आज बिहान 9 बजे पार्टी सभापतिले केन्द्रीय सदस्यहरूलाई एउटा निर्देशन दिने खालको कार्यक्रम पनि थियो सम्भवतः त्यो कार्यक्रम अब यो आदरणीय नेता प्रदीप गिरीको ध्यान त पछि यो चाहिँ आजको यो 9 बजे कार्यक्रम सम्भवतः त्यसलाई केही समयलाई पोस्टपोन होला र हामी 10:30 बजे आज प्रदीप गिरीको जुन घटनाक्रमलाई लिएर केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बस्दैछ त्यस कारणले गर्दा हामीले 77 जिल्लामा जो केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य खटिनु भएको छ यो अभियान 10 गतेबाट 24 गतेसम्म चल्छ यो पहिलो चरणको अभियान हो त्यसपछिको दोस्रो चरणको अभियान पनि हामीले समानुपातिक उम्मेदवारी दर्तापछि अथवा असोजको 3 गतेपछि अर्को दोस्रो अभियान सुरु गर्छौँ र तेस्रो चरणको अभियान चाहिँ हामी प्रत्यक्ष उम्मेद्वार दर्तापछि पनि फेरि तेस्रो चरणको अभियान लैजाने भनेर हामीले हाम्रो विचार चाहिँ सार्वजनिक गरेका छौँ
सभामन्त्रीज्यू यहाँको समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद
मलाई पनि यो अत्यन्तै महत्वपूर्ण समय उपलब्ध गराउनु भएकोमा रेडियो नेपाल परिवारलाई यहाँलाई विशेष धन्यवाद आभार प्रकट गर्न चाहन्छु
उहाँ हुनुहुन्थ्यो नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार नेपाली काँग्रेसका नेता समाजवादी चिन्तक प्रदीप गिरीको गैराती निधन भएको छ उहाँको निधनप्रति नेपाली काँग्रेससहित विभिन्न राजनैतिक दलहरूले दुःख व्यक्त गरेका छन् नेपाली काँग्रेसले आज 10:30 बजे आकस्मिक केन्द्रीय समितिको बैठक बसेर शोक प्रस्ताव पारित गर्ने भएको छ आज नै उहाँको अन्तिम श्रद्धाञ्जली पशुपति आर्यघाटमा गरिनेछ यिनै विषयमा र नेपाली काँग्रेसको निर्वाचन लक्षित अभियानका विषयमा अन्तर्संवादमा केन्द्रित थियौं पहिलो चरणमा हुनुहुन्थ्यो काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल दोस्रो चरणमा सहमहामन्त्री जीवन परियार अन्तर्संवादको निर्धारित समय सकिएको छ प्राविधिक मित्र पराग पोखरेलसहित सन्तोष रेग्मी बिदा हुन्छु हवस्त नमस्कार